FM, Radio Bheri FM.
Radio Bheri FM, 98.6, Rexy 2.7 MHz. देशको समृद्धिका लागि पानीमा लगानी गर्नुपर्नेमा ऊर्जा मन्त्री शर्माको जोड। सुर्खेतको चौकुने गाउँपालिकामा 650 मेगावटको बेतान कर्णाली आयोजना सुरु हुने भनाई।
स्थानीय निकायको चुनावमा दुई चरणमा गर्ने सरकार र मधेसी मोर्चाबीच सहमति। आन्दोलन फिर्ता लिएर चुनावमा जाने मोर्चाको तयारी।
अफगानिस्तानमा तालिबान लडाकुले सेनाको शिविरमा आक्रमण गर्दा ज्यान गुमाउनेको संख्या 130 पुग्यो।
र धनगढी प्रिमियर लिग डिपिएल क्रिकेटको उपाधि टिम चौरा धनगढीले जित्यो, विराटनगर उपविजेतामा सीमित। हिमाल पहाड तराई कोही छैनन् पराई। बिहानको भेरी खबरबाट पार्वती र मधुबनको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। ऊर्जा मन्त्री जनार्दन शर्माले देशको समृद्धि र औद्योगिकरणका लागि ऊर्जा संकट हटाउनु पर्ने भन्दै यसका लागि पानीमा लगानी गर्नुपर्ने बताउनु भएको छ। नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन सुर्खेतले वीरेन्द्रनगरमा गरेको नागरिक अभिनन्दनमा मन्त्री शर्माले नेपालको पानी जनताको लगानी भन्ने नारा उस्तै उज्यालो नेपाल अभियानबाट देशको समृद्धि हुने बताउनुभयो। उहाँले सबैले सके जति सेर हाल्न पाउने गरी 6 नम्बर प्रदेशको राजधानी सुर्खेतमा रहेको पश्चिमको चौकुने गाउँपालिका 650 मेगावटको बेतान कर्णाली आयोजना शुभारम्भ हुँदै गरेकाले सुर्खेतवासीका लागि फाइदा हुने बताउनुभयो।
सुर्खेतमा बेतान कर्णाली भन्ने, बेतान कर्णाली भनेको पश्चिम सुर्खेतको सबभन्दा पश्चिममा पर्ने चौकुने गाउँपालिमा पर्दछ। बेतान कर्णाली आयोजना शुभारम्भ हुँदैछ। अहिले बेतान कर्णाली 650 मेगावाटको हुनेछ र त्यसले 4000 गिगावाट विद्युत आउनेछ र त्यसबाट लगानी गरेको पैसा 2 वर्षभित्रै फिर्ता हुने अवस्थाको योजना छ। त्यस्तो योजनामा जनताको पैसा हालेर जनतालाई धनी र सम्पन्न बनाउने योजना अहिलेको ऊर्जा मन्त्रालय लिएको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु र त्यसको लागि बाँकी पैसा सञ्चय कसले हाल्ने र सुर्खेत र वरिपरिका यो दैलेखका जनताको लागि, बोटीका जनताको लागि भनेर हामीले त्यसको 25% सेयर छुट्याएका छौँ। सबै सुर्खेतवासीहरूले कम्तीमा 1-1 लाख रुपियाँ घर घर परिवारले सेयर हाल्नेछ। तपाईँले त्यसबाट लाखौँ लाख आमदानी गर्न सक्नुहुनेछ। त्यो योजना अगाडि बढाइएको छ र तपाईँहरूको रोजगारीको अवस्था त्यहाँबाट सृष्टि गरिनेछ।
6 नम्बरको कर्णाली प्रदेश गरिब र अभावमा बचिरहेकाले त्यसको विकासका लागि 5 वर्षभित्र विकासको उचाइमा लैजान कर्णालीका 5 जिल्लाका प्रत्येक घर परिवारले 1 लाख सेयर लगानी गर्नुपर्ने उहाँको भनाइ छ। 6 नम्बर प्रदेशको विकासका लागि नानीकोट कर्णाली आयोजना अघि बढाइएको भन्दै उहाँले जुम्लामा, हुम्लामा र मुगुमा पनि अब नयाँ हाइड्रो पावरका काम अगाडि बढेकाले यो धनी र सम्पन्न हुने दावी गर्नुभयो।
कर्णाली अहिलेको जुन लोकमार्ग छ त्यसलाई 2 लेनमा लग्ने कुरा, कोशी भेरी कोरिडोर 2 लेनमा लिने कुरा, यहाँ भर्खरै सुरु भएको यो सडक विस्तारलाई कोलपुरसम्म यही विस्तारमा विस्तार गर्ने कुरा, बर्दियासँग सुर्खेतलाई जोड्ने कुरा, रसदाङ सुर्खेत र डोटी भ्यालीलाई जोड्ने कुरा लगायतका तमाम कुराहरू मैले राखिसकेको छु। त्यो अभियान जारी रहनेछ, त्यो कुरा अगाडि बढ्नेछ। मैले तिला कर्णाली 800 मेगावटको छ, एउटा प्राइभेट सेक्टरले अगाडि बढाइरहेको थियो, सरकारको समेत सेयर राखेर कर्णालीका सबै 5 जिल्लाका जनताहरूलाई अनिवार्य रूपमा 1-1 लाख रुपियाँ सेयरको व्यवस्था त्यहाँ हुने गरी, पैसा हुनेले हाल्ने नहुनेलाई ऋण समेत उपलब्ध गरेर, श्रम सेयर समेत हालेर 1-1 लाख रुपियाँको त्यसमा सेयर हाल्ने एउटा व्यवस्था गरेर सुरु हुँदैछ, प्रक्रियामा छ, पिपिएको अन्तिम प्रक्रियामा छ, सुरु हुँदैछ। त्यसो भयो भने कर्णालीका 5 जिल्लाका जनता कम से कम गरिबभन्दा गरिब जनता 10 लाख भन्दा बढीका धनी हुनेछन् र उनको जीवनमा नयाँ परिवर्तन आउनेछ र त्यसले समग्र हाम्रो विकासमा अर्को महत्त्वपूर्ण योगदान थप्ने।
7 वर्षमा 17,000 मेगावट, 10 वर्षभित्र 20,000 मेगावट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले लिएको भन्दै मन्त्री शर्माले विदेशमा भएका 40 लाख युवाहरू पनि नेपालको जलस्रोतमा लगानी गर्न तयार रहेका र उत्साहित भएको बताउनुभयो। उहाँले यो प्रदेशको राजधानीका रूपमा रहेको सुर्खेत लगायत विभिन्न जिल्लामा भौतिक पूर्वाधार विकासले पनि गति लिएको बताउनुभयो।
विमानस्थल त थुसुका अनिवार्य रूपमा हाम्रो प्रदेशको विमानस्थल बनाउने कुरा त्यसमा समस्या छैन। भेरी डाइभर्सन सुरु भइसकेको छ, 100 मिटर भन्दा बढी टन खनिसकेको छ, त्यसलाई छिटोभन्दा छिटो सम्पन्न गर्ने लक्ष्य नै रहेको छ सरकारको। त्यस कारणले यो क्षेत्रलाई औद्योगिक क्षेत्रमा विकास गर्ने, सुर्खेतलाई एउटा औद्योग र रोजगारको रूपमा विकास गर्ने, औद्योगको रूपमा सहर र औद्योगिक ठाउँमा होइन त्यसको विशेष व्यवस्था गरी गर्ने लगायतका कामहरू अगाडि बढेकै कुरा यहाँलाई म जानकारी गराउँदै यी मागहरूप्रति म सकारात्मक ढङ्गले आफ्नो तर्फबाट पहल गर्ने यो कुरा राख्नेछु।
मन्त्री शर्माले मधेसवादी दल लगायत अन्य असन्तुष्ट दललाई सहमतिमा ल्याएर सरकारले तोकिएकै मितिमा स्थानीय तहको चुनाव गर्ने भन्दै स्थानीय सरकारलाई जनताको निगरानीमा चलाउनु पर्नेमा जोड दिनुभयो। सबै जनतालाई विकास चाहिएको भन्दै अब विकासका नारा मात्र होइन काम र परिणाम निकाल्ने गरी सबैले साथमा साथ दिनुपर्ने उहाँको भनाइ छ।
यसैबीच नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले 6 नम्बर प्रदेशको राजधानीको रूपमा रहेको सुर्खेत लगायत कर्णालीका जिल्लाको विकासमा जोड दिनुपर्ने भन्दै शर्मालाई ज्ञापन पत्र बुझाएको छ। संगठनका अध्यक्ष सूर्य विक्रम थापाले बुझाएको ज्ञापन पत्रमा यो प्रदेशको स्रोत साधनको अधिकतम उपयोग गरी समृद्ध प्रदेश बनाउनु पर्नेमा जोड दिएको छ। भेरी र कर्णाली करिडोरको स्तर उन्नति गरी यस क्षेत्रमा विद्युत प्रसारण लाइन विस्तार गर्नुपर्ने, सुर्खेतको काक्रीबिहार मुगुको रारा मानसरोवर पर्यटकीय क्षेत्रको विस्तृत अध्ययन गर्नुपर्ने, सुर्खेतमा रहेको चौखुने लखरफाटा सिमेन्ट उद्योग लगायत यस क्षेत्रमा रहेका विभिन्न सिमेन्ट खानीहरूको उत्खनन गर्नुपर्ने माग गरिएको छ। यस्तै दैलेखमा रहेको पेट्रोलियम भण्डारको सम्भाव्यता अध्ययन गरी उत्खनन कार्य तत्काल सुरु गर्नुपर्ने, रत्न राजमार्गको कोहलपुर विद्युत प्रसारण क्षमता वृद्धि गर्ने, सुर्खेत वीरेन्द्रनगरलाई केन्द्र बनाई डोटीको दिपाई र दाङको घोराई जोड्ने सिधा सडक निर्माण गर्नुपर्ने र सुर्खेतलाई राजधानी 6 नम्बर प्रदेशको राजधानी बनाइनुपर्ने लगायतका माग राखिएको छ। मन्त्री शर्माले नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले राखेका मागप्रति आफू सकारात्मक रहेको बताउनु भएको छ।
प्रदेश नम्बर 6 पर्यटन प्रबन्धनका थुप्रै सम्भावना भए पनि यसको उचित विकास हुन नसकेको वीरेन्द्रनगरमा भएको एक कार्यक्रमका सहभागीहरूले औल्याएका छन्। नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्टको आयोजना तथा सुर्खेत उद्योग वाणिज्य संघको समन्वयमा भएको रारा अवलोकन भ्रमणका कार्यक्रमका सहभागीहरूले यातायातको सुविधा नहुँदा पनि आन्तरिक तथा बाह्य पर्यटक आउन नसकेको बताएका छन्। उनीहरूले पर्यटन विकास हुन भौतिक पूर्वाधारको विकास हुनुपर्नेमा जरुरी रहेको बताउँदै यसको लागि सम्बन्धित निकायको ध्यान जानुपर्नेमा जोड दिएका छन्। उनीहरूले सुर्खेतको बुलबुले ताल, काक्रे बिहार, बराहा ताल, जाजुरा दह लगायतका थुप्रै पर्यटकीय क्षेत्र भए पनि यसको संरक्षण हुन नसकेको गुनासो गरेका छन्। उनीहरूले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई प्रदेश नम्बर 6 भित्राउन सुर्खेतमा राम्रो खालको विमानस्थल हुन आवश्यक रहेको बताएका छन्। कार्यक्रममा क्षेत्रीय प्रशासक बेगेन्द्र राज शर्माले पर्यटनले नै विकास गर्ने भएकाले पर्यटन प्रबन्धन गर्न जरुरी रहेको बताउनुभयो। उहाँले पर्यटनको विकासको लागि सरकारको मुख ताकेर मात्र भर पर्नुभन्दा यसमा स्थानीय स्तरबाट पहल थाल्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा एसोसिएसन पोखराका अध्यक्ष दिल्ली प्रसाद गौतमले आन्तरिक तथा बाह्य पर्यटन भित्राउन सुर्खेतमा विशेष खालका प्याकेजका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले पोखरादेखि सुर्खेत हुँदै रारासम्म जानको लागि यातायात सुविधा सम्पन्न होटेल लगायतमा विशेष ध्यान दिनुपर्ने बताउनु भएको छ। कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले प्रदेश नम्बर 6 पर्यटन प्रबन्धनको सम्भावना भएको चर्चा गर्दै अब औद्योगिक केन्द्रतर्फ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।
जिल्ला कारागार दैलेखमा कैदीबन्दीबीच भएको झडपमा 7 कैदी घाइते भएका छन्। खानेपानीको विषयलाई लिएर कारागारमा रहेका नारायण शाही र उपेन्द्र पुनबीच भएको भनावनपछि दुई समूहबीच झडप भएको प्रहरी निरीक्षक योगेन्द्र खड्गाले बताउनुभयो। घाइतेमध्ये शाही र पुनको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ भने अरू 5 सामान्य उपचारपछि कारागारमै लगिएको प्रहरीले जनाएको छ। दैलेख कारागारमा 80 पुरुष र 20 महिला राख्ने क्षमता भए पनि 153 राख्ने बाध्यता रहेको जनाइएको छ।
भारतीय रूपैडिहा बजारबाट नेपालगञ्जतर्फ ल्याउँदै गरेको 2 प्याकेट ब्राउन सुगरसहित 1 प्रहरले पक्राउ गरेको छ। नेपालगञ्ज उपमहानगरपालिका 15 जमुनाहा बाटो हुँदै रूपैडिहाबाट ल्याउँदै गरेको ब्राउन सुगरसहित कालीकोट खिन आरका 25 मदन अधिकारीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो नेपालगञ्ज, जिल्ला प्रहरी र इलाका प्रहरी जमुनाहाको टोलीले ब्राउन सुगर नियन्त्रणमा लिएको हो। प्रहरीले पक्राउ परेका अधिकारीलाई लागु औषध ओसार प्रसार मुद्दामा सन्दान थालेको छ।
भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। सरकार र आन्दोलनरत मधेसी मोर्चाबीच वार्तामा सहमति भएको छ। मोर्चाको माग पूरा गर्न सरकारले घोषित स्थानीय निकायको चुनाव दुई चरणमा गर्न सहमति जनाएको हो। वार्तापछि भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखकले दुई चरणमा स्थानीय निकायको निर्वाचन गर्ने सहमति भएको बताउनुभयो। प्रधानमन्त्री निवास बालुवाटारमा भएको मोर्चा र सरकार बीचको वार्तामा सीमाङ्कनको विवाद सङ्घीय आयोगबाट टुङ्ग्याउने पनि मोर्चा सहमत भएको छ। सहमति अनुसार आज नै सरकारले संविधान संशोधन विधेयक परिमार्जनसहित पास गर्न गृह कार्य थाल्नेछ। सहमति अनुसार वैशाख 31 गते तोकिएको स्थानीय निकायको निर्वाचन दुई चरणमा गरिने मन्त्री लेखकले बताउनुभयो। पहिलो चरणमा निर्वाचन गरी केही जिल्लामा जेठ महिनामा निर्वाचन गरिने सहमतिसँगै आन्दोलनरत मधेसी मोर्चाले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको घोषणा गरेका छन्। बैठकपछि सङ्घीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले वार्ता निर्णायक भएको भन्दै अब सहमतिको ढोका खुलेको बताउनुभयो। सङ्घीय गठबन्धन र मोर्चाले आन्दोलनको सबै कार्यक्रम फिर्ता नलिएपछि आज बैठक बसेर निर्णय गरेर ठोस निर्णय लिने जनाइएको छ। आजको मन्त्री परिषदको बैठकले सहमति अनुसार संविधान संशोधन प्रस्ताव परिमार्जन गर्ने र आन्दोलन फिर्ता लिने बताइएको छ। मधेसवादी दलका नेताहरूले स्थानीय तहको संख्या थप्न सरकार तयार भएको दावी समेत गरेका छन्। तर सत्तारूढ पार्टीका नेताले भने निर्वाचन आयोगसँग परामर्शपछि मात्रै यसबारे निर्णय गर्ने बताएका छन्।
प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधी प्रसाद यादवले वैशाख 31 गते तोकिएको स्थानीय तहको निर्वाचनको मिति कुनै पनि हालतमा सार्न नसकिने बताउनु भएको छ। रिपोर्ट्स क्लब नेपालमा भएको साक्षात्कारमा प्रमुख आयुक्त डाक्टर यादवले आगामी 31 स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नसर्ने र तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने दावी गर्नुभयो। निर्वाचन सामग्रीहरू मतदान केन्द्रमा पुगिसकेको बताउँदै यस्तो अवस्थामा निर्वाचनको मिति सार्न नसकिने दावी गर्नुभएको छ। उहाँले निर्वाचनको लागि आवश्यक मतदाता नामावली, मतदाता परिचय पत्र, मतपत्र, मसी र सुरक्षा सामग्री लगायत आवश्यक सामग्रीहरू सम्बन्धित स्थानमा पुर्याउन ढुवानीको काम शुरू हुने बताउनुभयो। दलहरूबीच अहिलेसम्म पूर्ण रूपमा सहमति भइ नसके पनि पछिल्ला दिनहरूमा सहमतिको लागि छलफल हुनु सकारात्मक भएको उल्लेख गर्दै दलहरूबीच सहमति हुने आफूहरूले आशा लिएको यादवको भनाइ थियो।
नेकपा माओवादी केन्द्रले बाँकेका छवटै गाउँपालिका र कोहलपुर नगरपालिकामा प्रमुख तथा उपप्रमुखको उम्मेद्वारको घोषणा गरेको छ। कोहलपुर चौरामा भएको घोषणा सभामा उम्मेद्वारको नाम सार्वजनिक गरिएको हो। कोहलपुर नगरपालिकाको मेयरमा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष युवा नेता नरेन्द्र न्युपाने र उपमेयरमा देवी थारूलाई उम्मेद्वार बनाइएको छ। राती सोनारी गाउँपालिकाको अध्यक्षमा पूर्व सभासद पट्टु थारू र उपमेयरमा उपाध्यक्षमा आसमाली पुनलाई उम्मेद्वार बनाएको छ। यसै गरी बैजनाथ गाउँपालिकाको प्रमुखमा राजमोहन थारू र उपप्रमुखमा मिना ओली, खजुरा गाउँपालिकाको प्रमुखमा डम्बर बिक तुफान र उपप्रमुखमा फिरोज खान फिरोजबानलाई बनाइएको छ। यसै गरी गाउँपालिकाको प्रमुख जानकी गाउँपालिकाको प्रमुखमा रक्षाराम ब्रह्मा र उपप्रमुखमा पुष्पा खटिकलाई उम्मेद्वार बनाएको छ। यस्तै माओवादीबाट डडुवा गाउँपालिकाका प्रमुखमा भोला यादव, उपप्रमुखमा प्रेमा कुमारी शाही, नरेनापुर गाउँपालिकाको प्रमुखमा मनोज अहमद खानलाई प्रमुख र सबिना बेगम मेकुरेलाई उपप्रमुखमा उम्मेद्वारी घोषणा गरिएको छ। माओवादी केन्द्रले नेपालगञ्ज उपमहानगरपालिकाको भने उम्मेद्वारको टुङ्गो लगाएको छैन।
यस्तै राष्ट्रिय जनमोर्चा पार्टीले बाँकीमा उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुखमा उम्मेद्वारी घोषणा गरेको छ। नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा कृष्णराज पाण्डे, उपमेयरमा माला केसीले घोषणा गर्नुभएको छ। कोलपुर नगरपालिकाको मेयरमा बालकुमारी आचार्य, उपमेयरमा गीताराम कडेललाई उम्मेद्वारी घोषणा गरिएको छ। यस्तै खजुरा गाउँपालिकामा मोमिना खातुन, अध्यक्षमा मानबहादुर भण्डारी, उपाध्यक्ष बैजनाथ गाउँपालिकामा मनबहादुर सुनार, अध्यक्षमा र प्रतिमा आचार्य उपाध्यक्षको उम्मेद्वार बन्नुभएको छ। डोडुवा गाउँपालिकामा सैजाद अली नाउ अध्यक्षमा, उपाध्यक्षमा सीता अधिकारी, नैरानापुर गाउँपालिकामा मुर मोहम्मद खाँ, अध्यक्षमा ससराम जोलाहिन, उपाध्यक्षमा र जानकी गाउँपालिकामा एलिजा खातुन अध्यक्ष उम्मेद्वार बन्नुभएको छ।
सल्यानका राजनीतिक दलहरूले आसन्न स्थानीय तहको चुनावको प्रचार प्रसारको क्रममा आचार संहिता उल्लङ्घन नगर्ने प्रतिबद्धता जनाएका छन्। नागरिक संवाद केन्द्र तुलसीपुरले सल्यानको खलङ्गामा गरेको नागरिक संवाद कार्यक्रमका दलका प्रतिनिधिहरूले यस्तो प्रतिबद्धता जनाएका हुन्। दलहरूले आफूहरूबाट आचार संहिता उल्लङ्घनका कामहरू भएको भए कतै पाइएमा उजुरी गर्न समेत आग्रह गरेका छन्। कार्यक्रममा उच्च अदालत तुल्सीपुरका न्यायाधीश सुदर्शन भट्टले नेपालको संविधान, मूलभूत व्यवस्था र स्थानीय तहको चुनावमा आचार संहिताको बारेमा सहभागीहरूलाई प्रकाश पार्नु भएको थियो।
जुम्लामा नगरपालिका र गाउँपालिकाका प्रमुख पदमा महिलाहरू न्यून हुने भएका छन्। प्रमुखमा चाहना राख्ने महिलाहरूलाई पनि पार्टीले विश्वास नगरेको उनीहरूले गुनासो गरेका छन्। स्थानीय तहको निर्वाचनमा वडा, गाउँ तथा नगरपालिकाको प्रमुख पदमा केही महिलाले मात्रै आकांक्षी राखेको पाइएको छ। जुम्लामा नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि क्रान्तिका सेजुवालले लामो समयदेखि कर्णालीका महिलाको राजनीतिमा पहुँच नभएको र अहिले पनि प्रमुख पदमा कन्जुसाई गर्न सक्ने सम्भावना रहेको टिप्पणी गर्नुभयो। उहाँले चन्द्रनाथ नगरपालिकाको प्रमुखका लागि दावी गर्दै आउनु भएको छ। हार्ने ठाउँमा मात्र महिलालाई अवसर दिने गलत संस्कार सबै पार्टीले हटाउन जरुरी रहेको सेजुवालको भनाइ छ। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्ष्मीकन्या बुढा पनि प्रमुख पदमा महिलाको उम्मेदवारी कम हुने बताउनु भएको छ। उहाँले महिलालाई अघि बढाउन पार्टीले सहयोग नगरेको आरोप समेत लगाउनुभयो।
भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम। तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर र बाँकी खबरमा लागौँ। केही खबर संक्षेपमा। गुरुबाकोट नगरपालिका सुर्खेत को आर्थिक सहयोग र एकीकृत बाल नेटवर्क घुमखरेको आयोजनामा छात्रवृत्ति वितरण गरिएको छ। गरिब, जेहिन्दार तथा असहाय छात्र छात्राहरूलाई पढाइमा सहयोग पुगोस् भनेर छात्रवृत्ति शैक्षिक सामग्री वितरण गरिएको बाल नेटवर्कका अध्यक्ष रामबहादुर सुनारले जानकारी दिनुभयो।
बाँकी जिल्लाको राप्तीपारी बगुडा क्षेत्र अन्तर्गत भारतसँग सीमा जोडिएका भारतीय सुरक्षा अधिकारीसँग स्थानीय निकाय निर्वाचनका सन्दर्भमा त्यहाँका सुरक्षा अधिकारीहरूले छलफल गरेका छन्। बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थको नेतृत्वमा त्यस क्षेत्रको सुरक्षाको अवस्था र निर्वाचन तयारी व्यवस्थापन अनुगमनका लागि त्यहाँ पुगेको टोलीले निर्वाचनमा दुई पक्षबीच आपसी सुरक्षा समन्वय र सहयोगका विषयमा छलफल गरेको हो।
बाँकेको खजुरामा कृषि तथा पशु चिकित्सा अध्ययन क्याम्पस स्थापना गर्ने कार्य तीव्र गतिमा अगाडि बढेको छ। क्याम्पस स्थापनाको लागि सरकारले स्थानीय जनसहभागिता तथा आवश्यक पूर्वाधार अध्ययन गर्न कार्यदल समेत निर्माण गरेको जनाइएको छ।
विश्वेश्वरनाथ शिव निर्माण उपभोक्ता समिति रानीघाट सुर्खेतले प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सभामा समितिले हालसम्म गरेका गतिविधि र आगामी दिनहरूमा गरिने काम सार्वजनिक गरिएको सचिव प्रेम प्रसाद पौडेलले बताउनु भएको छ। सभा व्यवस्थापन समितिका अध्यक्ष इन्द्रजीत थापाको सभापतित्व तथा समाजसेवी हस्तबहादुर भारतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
भेरी खबरमा लागौँ। एउटा विदेशको खबरतिर, अफगानिस्तानको उत्तरी बाल्खा प्रान्तमा तालिबान लडाकुले सेनाको शिविरमा गरेको आक्रमणमा ज्यान गुमाउनेको संख्या 130 नाघेको छ। घन्टौँसम्म चलेको सङ्घर्षमा पनि मारिनेको संख्या अधिकांश सैनिकले रहेको जनाइएको छ। सङ्घर्षमा 10 तालिबान लडाकु पनि मारिएको र 1 पक्राउ परेको जनाइएको छ। तालिबान लडाकुले मजावर ए शरीफ सहरको बाहिरी क्षेत्रमा रहेको सेनाको मुख्यालयमा आक्रमण गरेपछि झडप भएको हो। अफगान सेनालाई तालिबान विरुद्ध कारवाहीमा पश्चिमी राष्ट्रको गठबन्धन सेना नेटोले पनि साथ दिँदै आएको छ।
भेरी खबरको अन्त्यमा अब लागौँ के खेल खबरतिर। टिम चौराहा धनगढीले सर्वाधिक पुरस्कार राशिको सगरमाथा धनगढी प्रिमियर लिग क्रिकेट डिपिएलको उपाधि जितेको छ। लिग चरणका सुरुवाती 3 खेलमा पराजित भए पनि त्यसपछिका सम्पूर्ण खेलमा जित निकाल्दै पारस खड्का नेतृत्वको धनगढीले उपाधिसहित 15 लाख रुपियाँ हात पारेको छ। धनगढी स्थित सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा भएको फाइनल मा धनगढीले विराटनगर किङ्सलाई 62 रनले पराजित गरेको हो। 160 रनको लक्ष्य पन्च्याएको विराटनगर 18.1 ओभरमा 97 रनमा समेटिएपछि उपविजेतामा समेत हुँदै 7 लाखमा चित्त बुझाएको छ। विराटनगरका लागि परनित थापा मगरले सर्वाधिक 27, अमित श्रेष्ठले 26 तथा दिपेन्द्र सिंह एरी र अनिल शाहले समान 13 रन बनाउनु बाहेक अरूले दोहोरो अङ्क छुन सकेनन्। विराटनगरलाई सिस्तैमा समेट्न सुशील भारीले 3, सौरभ खनाल र आरिफ शेखले समान 2 विकेट लिनुभयो। टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित ओभरमा 5 विकेट गुमाएर 159 रनको योगफल तयार पारेको हो। सामान्य सुरुवात गरेको धनगढीले अन्तिम 8 ओभरमा 111 रन जोडेपछि उच्च योगफल तयार पार्न सफल भयो। टोलीका लागि आरएफ शेखले सर्वाधिक 54 रनको योगदान दिनुभयो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्नुभएका विराटनगरका सुशील कडेलले टिभीएस मोटरसाइकल हात पार्नु भएको छ।
खेलकै अर्को प्रसङ्गमा, इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा गैराती भएको खेलमा मुम्बई इन्डियन्स विजयी भएको छ। वानखडेमा भएको खेलमा मुम्बईले दिल्ली डेयर डेभिसलाई 14 रनले हराएको हो। 143 रनको लक्ष्य पछ्याएको दिल्लीले 20 ओभरमा 9-7 विकेट गुमाएर 127 रन मात्र बनाउन सक्यो। सात खेलमा 6 खेल जितेको मुम्बई 12 अङ्कसहित शीर्ष स्थानमा छ भने 6 खेलमा 2 खेल मात्रै जितेको दिल्ली 4 अङ्कसहित 5 औँ स्थानमा रहेको छ। यस्तै हिजै नै भएको अर्को खेलमा राइजिङ पुणे सुपर जायन्ट्सले सनराइजर हैदराबादलाई 6 विकेटले पराजित गरेको छ। पुणेले 4 विकेट जाँदा 177 रनको लक्ष्यमा भेटाएको हो। महेन्द्र सिंह धोनीको आक्रमक ब्याटिङले पुणेले जित सुनिश्चित बनाएको हो। धोनीले 5 चौका र 3 छक्कासहित 34 बलमा 61 रन बनाउनु भयो। यस्तै आज पनि इन्डियन प्रिमियर लिग क्रिकेटमा आज 2 खेल हुँदैछन्। पहिलो खेलमा गुजरात लायन्स र किङ्स इलेभेन पन्जाब भिड्ने भएका छन् भने दोस्रो खेलमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलोर आमुन्ने सामुन्ने हुँदैछन्। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
देशको समृद्धिका लागि पानीमा लगानी गर्नुपर्नेमा ऊर्जा मन्त्री शर्माको जोड। सुर्खेतको चौकुने गाउँपालिकामा 650 मेगावाटको बेतान कर्णाली आयोजना सुरु हुने भनाई।
स्थानीय निकायको चुनाव 2 चरणमा गर्ने सरकार र मोर्चा सहमति। आन्दोलन फिर्ता लिएर चुनावमा जाने मोर्चाको तयारी।
अफगानिस्तानमा तालिबान लडाकुले सेनाको शिविरमा आक्रमण गर्दा ज्यान गुमाउनेको संख्या 130 पुग्यो।
र धनगढी प्रिमियर लिग डिपिएल क्रिकेटको उपाधि टिम चौरा धनगढीले जित्यो, विराटनगर उपविजेतामा सीमित। हवस् त अहिलेलाई बिहानको भेरी खबरको समय यही सकिन्छ। तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसहित पार्वती र मधुबन बिदा हुन्छौँ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।